रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। कानून निर्माणमा तीन तहका सरकारबीच समन्वय र सहकार्य जरूरी रहेको सभामुख डोल प्रसाद अरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामिछानेको आग्रह। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको दावी। र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सभामुख डोल प्रसाद अरियालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मंचद्वारा आज टीकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अरियालले संघीयता कार्यान्वयनमा तीन तहका सरकारबीचको समन्वय र सहकार्य नबाँझिने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यसै गरी सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो। अध्यक्ष दाहालले जनताका भावनालाई आत्मसात गर्दै लोकतन्त्रलाई मजबूत बनाउनेतर्फ तीनवटै तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। भोलि सम्पन्न हुने सम्मेलनमा संघीय संसदका दुवै सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य त्याग र समर्पण देखाउनुपर्ने बताउनु भएको छ। आजदेखि शुरू भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्दै संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने बताउनुभयो। मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताउनुभयो। सभापति लामिछाने अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र भएको नभएको जनाउँदै उहाँले महाधिवेशन प्रक्रिया पार्टी जीवन विधि अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताउनु भएको छ। रासोपाको आज 37 र भोलि 29 जिल्लामा अधिवेशन हुँदैछन् भने ओडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ़िरहेकोले पुराना गलत राजनीतिक शैली दोहोर्याउने छूट सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनुभयो। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। फरक प्रसंगमा संचार मन्त्री तिमिल सिन्हाले दूरसंचार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको र आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनुभयो। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउँदै संचार मन्त्री तिमल सिन्हाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढ़िरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडीटीभीसँग आज विशेष संवाद गर्दै नेपाल र भारतबीच खुल्ला सीमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री खनालले व्यापार ऊर्जा पूर्वाधार शिक्षा स्वास्थ्य प्रविधि र सम्पर्क संजाल लगायत क्षेत्रमा नेपालले भारतको सहयोग लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राख्नुभयो। उहाँले नेपालमा रेलमार्ग विस्तार शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने र बंगलादेशमा नेपालको विद्युत निर्यातका लागि भारतको साथ रहने विश्वास समेत व्यक्त गर्नुभयो। यसैबीच भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर बीजे चौथाईवाले बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने पार्टी पार्टी तथा जनता जनता बीचको सम्बन्धलाई गाढ़ा बनाउने विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपालको दूतावासले जनाएको छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083/84 लागि कक्षा 11 र 12 छात्रवृत्तिका लागि पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3,735 जना विद्यार्थीको नाम भर्नका लागि सिफारिश गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नका लागि सिफारिश गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिश गरिएको उहाँले बताउनुभयो। मनोनयनमा परेका परीक्षार्थीहरूले मनोनयन पत्र लिएर यही जेठ 27 गते भित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिनुभयो। यस वर्षका लागि महानगरभित्रका 145 शिक्षण संस्थाका लागि 4,857 कोटा निर्धारण गरिएको छ। पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मितिभित्र भर्ना नभई रिक्त रहन गएका सीटमा बाँकी रहेका विद्यार्थीको योग्यताक्रम र शिक्षण संस्थाको प्राथमिकताका आधारमा 28 गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने जनाइएको छ। सुदूरपश्चिमको दुर्गम पहाड़ी जिल्ला बैतडीमा उद्योग व्यवसायको संख्या विगत केही वर्षदेखि घट्दो क्रममा छ। खास गरी पहाड़ी क्षेत्रबाट सुगमताका लागि तराईमा गरिने बसाई सराई र नजिकको भारतीय बजारमा किनमेल गर्ने क्रम बढ़दै जाँदा जिल्लामा उद्योग व्यापार व्यवसायमा कमी आएको बैतडी उद्योग वाणिज्य संघले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
घरेलु तथा साना उद्योग कार्यालय बैतडीबाट प्राप्त विवरण अनुसार चालू आर्थिक वर्ष 2082/83 को जेठ 18 गतेसम्म जिल्लामा 127 उद्योग र 54 वाणिज्य व्यवसाय दर्ता भएको बताउनुहुन्छ घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कुमार साउद।
गत वर्षको तुलनामा गत अथवा तीन वर्षदेखि तुलना गर्दाखेरि
कार्यालयका अनुसार हालसम्म बैतडीमा कुल 3,626 उद्योग र 3,503 वाणिज्य व्यवसाय दर्ता भएका छन्। तथ्याङ्कले विगत तीन आर्थिक वर्षदेखि उद्योग तथा व्यवसाय दर्ताको संख्या निरन्तर घट्दै गएको देखाएको छ। उद्योग व्यवसाय प्रति आकर्षण घट्नुको कारण के त उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्ट।
मान्छेहरूको अर्थतन्त्रमा पनि कमी भएका कारणले र अब हामीहरूको करियर शक्ति पनि घटेको हुनाले एकदम खालि दिन गुजारा मात्रै छ व्यापारीहरूको। नागरिकको जो पलायनको दर छ, जनसङ्ख्या जम्मै मधेसतिर झर्ने नजिक इन्डिया भएकोले पनि अब उपभोग्य सामान इन्डिया सस्तो पर्छ भन्ने भान भएको हुनाले धेरै जसो उपभोग्य माल इन्डियाबाट आउने।
आर्थिक वर्ष 2079-80 477 उद्योग र 163 वाणिज्य व्यवसाय दर्ता भएका थिए। त्यस्तै 2080-81 191 उद्योग र 173 वाणिज्य तथा 2081-82 135 उद्योग र 63 वाणिज्य व्यवसाय दर्ता भएका थिए। चालू आर्थिक वर्षमा भने यो संख्या अझै घटेको देखिएको छ। समग्र बजार र उपभोक्ता हितमा प्रशासनले के गरिरहेको छ त? सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौला:
गाउँतिर अलिकति उनीहरूले ब्याट गएको लामै अखाद्य पक्षीहरू राख्ने र अब उनीहरूलाई बेच्नेलाई पनि थाहा नहुने, किन्नेलाई त थाहा नै हुँदैन, उनीहरूले गाउँघरका सजा सिधा मान्छे, त्यसले गर्दा हामीले गर त्यो चाहिँ अब ब्याट गुज्रेका खाद्य नष्ट गर्यौं लगाउ।
बैतडीको अर्थतन्त्र मुख्यतः कृषि पशुपालन र सामान्य व्यापारमा आधारित रहे पनि अपेक्षा अनुसार औद्योगिक विस्तार पनि हुन सकेको छैन। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभयो। मन्त्री मेहताले सरकारबाट निशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई जोड़ दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो। अछामको साफे बगर नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य अस्थायी रूपमा बन्द गर्न सूचना जारी गरेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार ढुंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम प्रत्येक वर्ष असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। उक्त कानूनी व्यवस्था अनुसार साफे बगर नगरपालिका क्षेत्रभित्रका नदी तथा खोला खोल्सीहरूबाट नदीजन्य पदार्थ उत्खनन गर्ने कार्य 2083 असार 1 गतेदेखि 2083 भदौ 31 गतेसम्म पूर्ण रूपमा बन्द रहने नगरपालिकाले जनाएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ परेका मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 र प्रियाले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 2,00,000 लिए सम्पर्कविहीन भएको भन्ने पीड़ितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी आखाडाहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकाले इरानको हर्मुज जल क्षेत्रमा आक्रमण गरेपछि अरब राष्ट्रमा रहेका अमेरिकी अखाडाहरूमा इरानले आक्रमण गरेको इरानको इस्लामिक रेभोल्युशनरी गार्डले दावी गरेको हो। इरानका विदेश मन्त्री अब्बास अराघसीले अमेरिकाले लेबनानलाई अघि सारेर मोलमोलाई गर्न खोजेपछि निकै अघि हुने सम्झौता तोडिएको आरोप लगाउनुभयो। लेबनानमा अमेरिका र इजरायलले आक्रमण जारी नै राखेका छन् भने हर्मुज जल क्षेत्र खुल्ने सम्झौता क्षीण बन्दै गएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव सहित खुल्ला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आम्ने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। पुटिनले शान्तिवार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्ध विरामभन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रूसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। कोलम्बियाको मध्यभाग स्थित एक विभागको कोइला खानीमा भएको विस्फोटमा 7 मजदूरको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय संचार माध्यमका अनुसार बिहिबार दिउँसो खानीमा विस्फोट भएको थियो। प्रारम्भिक अनुसन्धानले भूमिगत रूपमा ग्यास जमेर विस्फोट भएको देखाएको छ। सम्बन्धित विभागका गवर्नरले सामाजिक सञ्जाल मार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै ज्यान गुमाएका मजदूरहरूको नाम सार्वजनिक गरेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
खेतीपातीको समय आइसक्दा पनि रासायनिक मल प्राप्त गर्न कठिनाई भइरहेको गुनासो देशैभरबाट आइरहेका बेला वितरण कार्यलाई व्यवस्थित बनाउन सरकारले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा सम्पर्क व्यक्ति फोकल पर्सन तोक्ने गरी काम अगाडि बढ़ाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको छ। यो व्यवस्थाले किसानहरूले मल प्राप्तिमा भोग्नु परेका समस्याहरू सिधै सरकारी निकायसम्म पुर्याउन र तिनको समयमै समाधान खोज्न सहज हुने मन्त्रालयले विश्वास लिएको छ। हाल देशभरि मल वितरक कम्पनी मार्फत स्रोत उपलब्धताका आधारमा मल आपूर्ति र बिक्री वितरण हुँदै आएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ 21 गतेसम्म कुल विनियोजित बजेटको 19.4% मात्र खर्च गरेको छ। प्रदेश सरकारको वित्तीय विवरण अनुसार 46.98 अर्ब बजेट मध्ये जेठ 21 गतेसम्म 9.12 अर्ब मात्र खर्च भएको हो। यसमा चालूतर्फ 5.32 अर्ब तथा पूँजीगततर्फ 3.79 अर्ब खर्च भएको देखिएको छ। विगतदेखिको आर्थिक वर्षको अन्तमा आएर काम गर्ने परिपाटी तथा बीचमा हुने गरेको माल वस्तुको हुने मूल्य वृद्धिका कारण पनि बजेट खर्च तीनै तहको सरकारमा प्रभावित भइरहेको सरकारवालाहरूले बताएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको छ। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य सूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट 15 रूपैयाँले वृद्धि भएको छ। यसै गरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी 3,000 रूपियाँ तोकिएको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। साताको शेयर बजार मापक नेप्से परिसूचक 26.69 अंक घटेर 2755.41 बिन्दुमा बन्द भएको छ। साताभरिको कारोबारमा नेप्से परिसूचक 2782.10 बिन्दुबाट झरेर 2755.41 बिन्दुमा पुगेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजार बढ़ने लगानीकर्ताको अपेक्षा रहेको थियो। साताभरिमा शेयर बजार मापक नेप्से परिसूचक घटे पनि कालिन्चोक हाइड्रो पावरको शेयर मूल्य सर्वाधिक 101.06% बढ़ेको छ। यस्तै सेन्ट्रल फाइनेन्सको शेयर मूल्य करिब 25% बढ़ेको छ भने नेपाल पुनर्विमा कम्पनीको शेयर मूल्य करिब 17.5% बढ़ेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
साविक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण, 21 रजत र 13 काँस्य जित्दै बागमती उपाधि रक्षा गर्न सफल भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषदको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण, 9 रजत र 14 काँस्य हात पारेको छ। 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी तेस्रो स्थानमा छ। तीन दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। पदक विजेतालाई करिब 12 लाख नगद पुरस्कार वितरण गरिएको राखेपले जनाएको छ। प्रतियोगिताको 17 संस्करण कोशी प्रदेशमा फागुन 19 22 गतेसम्म सञ्चालन हुनेछ। हिमाली क्षेत्रको पर्यटन प्रवर्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा लाङटाङ ट्रेल रन प्रतियोगिता शुरू गरिएको छ। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको शनिबार लाङटाङको क्याङजेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले लाङटाङ क्षेत्रको पर्यटन विकासका लागि मार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो। वहाँले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती बीच हिउ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। समुद्र सतहबाट करिब 3,870 मिटर उचाइमा रहेको क्याङजेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाड़ीले क्याङजेनदेखि स्याफ्रुबेसीसम्मको 32 किलोमिटर दूरी पार गर्नुपर्नेछ। प्रतियोगितामा 2 विदेशी महिला सहित 103 खेलाड़ी सहभागी भएको आयोजकले जनाएको छ। नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग फराकिलो हार बेहोरेको छ। कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको हो। जितका लागि 110 रनको लक्ष्य पछ्याएको नेपाल 13.3 ओभरमा सबै विकेट गुमाउँदै 40 रनमा समेटिएको थियो। नेपालका लागि सोनी फाख्रिनले सर्वाधिक 12 र रूबिना छेत्रीले 10 रन बनाउनु बाहेक अन्य खेलाड़ीले दोहोरो अंकमा रन जोड्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 20 ओभरमा 3 विकेटको क्षतिमा 109 रन बनाएको थियो। हङकङसँगको हारपछि पनि नेपाल यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टर फाइनल खेलको विजेता एसीसी एसिया कपमा छनौट हुनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। काठमाण्डुको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 8.4 मिलिमिटर। पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 41 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कानून निर्माणमा तीन तहका सरकारबीच समन्वय र सहकार्य जरूरी रहेको सभामुख टोल प्रसाद दरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू। युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामी छानेको आग्रह। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको दावी। र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी आखाडाहरूमा आक्रमण। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।